بس مان لیا فوری اطاعت کی۔ بھئی جب آپ اللہ کو مان گئے، رسول کو مان گئے، تو اس سے آگے پھر آپ کہہ نہیں سکتے، کوئی کوسچن نہیں کر سکتے، پھر کوئی مجال ہو سکتی ہے کہ انسان اس اللہ کو مان لے، للہ ما فی السماوات و ما فی الارض، جس اللہ کی ملکیت سارے آسمان اور زمین ہے، جب یہ بات مان لی اور جس کے دل کے اندر جس نے شعور کے ساتھ مان لی ہے نا، واقعی ایسے ہی بولا نہیں ہے منہ سے، بس بالکل اس کے ذہن کے اندر ہے کہ میں کیا کتنی بڑی بات کہہ رہی ہوں، اس کی بتائیں کوئی مجال ہوگی کہ پھر وہ کہے اچھا میں جی سوچوں گی پہلے، اچھا آج یہ حکم سنا ہے ابھی سوچنے تو دو۔ صحابہ ایسے ہوتے تھے، سمعنا واطعنا۔ اللہ اکبر۔ جب ایک صحابیہ صبح کو مسجد آئیں اور انہوں نے دیکھا ساری عورتیں چادروں میں، اور ان کو پتا چلا کہ رات کو تو پردے کی آیات اتر گئی ہیں، اب وہ تو پردے میں نہیں آئی تھی، انہوں نے یہ نہیں کیا کہ اب میں ایسی گھر چلی جاتی ہوں، چلو گھر جا کے چادر ایک خریدوں گی تو پھر پہن لوں گی، انہوں نے گھر کسی کو بھیجا کہ چادر لے کر آؤ، تو اب میں یہاں سے نہ نکلوں چادر لیے بغیر، کہ اللہ کی نافرمانی میں میرا ایک قدم بھی نہ اٹھے۔ وہ سنتے تھے اور اطاعت کرتے تھے۔ شراب کی حرمت کے اوپر آیتیں اتری، جن کے ہاتھوں میں شراب کے جام تھے انہوں نے وہیں انڈیل دیے، یہ نہیں کہا اچھا چلو یہ آخری گھونٹ تو پی لیں، اب ضائع کیا کرنی ہے، اب ڈال تو لی بھی ہے، نہیں، جو شراب مٹکوں میں بھری ہوئی تھی اس کو مدینہ کی گلیوں میں بہا دیا۔ انہوں نے یہ نہیں کہا کہ اب یہ تو خرید ہی لی ہوئی ہے، کیا فائدہ، پیسے ضائع کرنے کا کیا فائدہ، نہیں، چیز کو ضائع تو نہیں کرنا چاہیے نا، چلو اب اس دفعہ کر لیتے ہیں، پھر اگلی دفعہ نہیں، ٹھیک ہے نہیں خریدیں گے، ہم ہوں تو ایسے ہی سوچے نا، ہم تو سن کے بھی قرآن کے احکامات پھر لسنر ہی رہتے ہیں، ہے نا، لسنر ہی رہتے ہیں نا، سنتے رہتے ہیں، سنتے رہتے ہیں، سنتے رہتے ہیں، بلکہ قرآن جب یہ کلاس میں بھی آتے ہیں تو کیا کس لیے آتے ہیں، سننے کے لیے آتے ہیں بس، کیا ہم اس نیت سے آتے ہیں کہ سمعنا واطعنا مجھے کرنا ہے، میں نے سن لیا اور میں نے اطاعت کی، اطاعت کرنی ہے مجھے، مجھے عمل کرنا ہے، میں اس لیے آئی ہوں، یہاں صرف سننے کے لیے آتے ہیں، تو ہمیں اپنا بھی جائزہ لینا چاہیے کہ اللہ کا کوئی حکم آتا ہے تو ہمارا ریئیکشن کیا ہوتا ہے، کیا یہی ہوتا ہے سمعنا واطعنا، کیونکہ یہ ہے مومنوں کا ریئیکشن، وہ فوراً کہتے ہیں رب العالمین تیرا حکم آ گیا، ہم نے سن لیا، ہم نے قبول کر لیا، اے پروردگار تیرا ہر حکم ہمیں قبول ہے، ہم نے مان لیا، اور پھر اس کے بعد بھی کہیں یہ گھمنڈ نہ آ جائے کہ میں بس کر سکتی ہوں اور میں سب کچھ کر لوں گی اور اللہ کا حکم آیا بس میں مانوں گی، نہیں ہے اللہ مجھے تیری توفیق چاہیے، تیری طرف سے توفیق ہوگی تو میں کر سکوں گی، اور اللہ اس میں بھی پتہ نہیں، میں کہہ تو دیا ہے، ارادہ بھی ہے، چلنے بھی لگی، لیکن اللہ پھر بھی گروں گی، پھر بھی گروں گی، پھر بھی میرے سے غلطیاں ہوں گی، تو غفرانا کا ربنا وإلیک المصیر، غفرانا کا اے رب تیری بخشش چاہیے، چاہیے بھی نہیں کہا، تیری بخشش۔ اچھا یہ اتنا بیوٹیفل ایک ورڈ ہے نا، کس طرح میں آپ کو یہ بات بتاؤں، ایسے ہے، ایک چیز ہوتی نا کہنا کہ مجھے یہ چیز چاہیے، مثلا آپ کہیں مجھے پانی چاہیے، ذرا پانی کا گلاس پلانا، ایک یہ چیز ہوتی ہے، اور کبھی آپ کے منہ سے ایسے نکلتا ہے پانی پانی پانی، کب نکلتا ہے ایسے، ایسے عام دنوں میں نہیں نکلتا، کب نکلتا، جب واقعی یا پیاس سے بالکل جان حلق تک آ گئی ہو جیسے، تو پھر پانی چاہیے بھی نہیں بول سکتے، پھر صرف یہ نکلتا ہے پانی پانی پانی۔ اسی طرح یہ غفرانہ کا بخشش، تیری بخشش، تیری بخشش، یہ نہیں کہ مجھے چاہیے، تیری بخشش، تیری بخشش۔ سوچیں وہ بندہ کس قدر تڑپ رہا ہے جو کہے کہ بخشش بخشش، بس معافی معافی۔ کبھی اکیلے میں یہ کہہ کے دیکھیں غفرانہ کا، اس کے اندر تڑپ پتا چلتی ہے، اس کے اندر طلب پتا چلتی ہے کہ انسان کچھ آگے بول ہی نہیں سکتا، कुछ बोल पाया ही नहीं। हम चाहते हैं अल्लाह, हम मांगते हैं तुझसे, वो भी नहीं कहा। बस अब आप उसकी तलब का अंदाजा लगा लें, उसकी तड़प का अंदाजा लगा लें कि वो फराना का। अल्लाह अकबर, कि अल्लाह हम चलेंगे भी लेकिन अल्लाह गिरेंगे तो सही ना। हमने सब मान भी लिया, हम करेंगे, लेकिन अल्लाह तेरी तौफीक होगी तो हम करेंगे, और जब तेरी तौफीक होगी भी तो तब भी हमें तुझसे बख्शिश चाहिए, क्योंकि हमसे गलतियां भी होंगी। और रब्बना व इलैकल मसीर, और तेरी तरफ तो लौटना है। जाहिर है जिस इंसान को ये याद है ना कि अल्लाह की तरफ वापस जाना है, तो वो ही इस तरह से बख्शिश मांग सकेगा। बख्शिश चाहिए इसलिए कि अल्लाह तेरे पास जो आना है, अगर तू राजी ना हुआ तो हमारा क्या बनेगा, अगर तूने माफ ना किया तो फिर क्या होगा। इसलिए इंसान वो बख्शिश 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 की जैसे दुहाई दे रहा है, दुहाई दे रहा है, जैसे कोई बिलक रहा है, जैसे कोई तड़प रहा है, तो कहता है माफी माफी माफी। अल्लाह माफी इसीलिए चाहिए क्योंकि मुझे तेरे पास वापस आना है। तुझे क्या मुंह दिखाऊंगी अगर सारे गुनाह लेके इसी तरह आ गई तो। अल्लाह इसलिए मुझे तेरी तरफ से माफी चाहिए। तो ये एक फरियाद है और किसी और से नहीं चाहिए, रब्बाना ऐ रब तुझसे चाहिए, क्योंकि तू ही तो मेरा रब है, तू ही तो मुझे पैदा करने वाला है, मेरी परवरिश करने वाला है, इस मकाम तक पहुंचाने वाला है। यार ये वही कह सकता है जिसको ये यकीन है कि मेरे अंदर कमियां हैं, कोताहियां हैं, गलतियां हैं, वही ऐसे कहेगा तड़प के हो फराना का। लेकिन जो इंसान ये समझता है फिर क्या हुआ, सारे ही करते हैं, कोई बात नहीं, अगर मैंने भी कर लिया तो वो क्यों ऐसे मांगेगा, उसके अंदर थोड़ी ही तलब होगी। अल्लाह अकबर। और ये इलैकल मसीर की जो बात है ना, देखें आप पीछे ईमानियात की जो बात आई, इसके अंदर आखरत का जिक्र नहीं, आखरत पर ईमान, यहां पे आ गया आखरत पर ईमान भी। सूरतुल बकरा जब हमने शुरू की थी तो भी ईमान की बात थी ना, ईमानियात की बात थी, युमिनूना बिल गैब था ना, गैब पर ईमान। तो गैब पर ईमान में मलाइका पे भी ईमान आ गया, पिछले रसूलों पे भी ईमान आ गया, तो वो वहां पे ये बात आई, और वहां पे योम आखरत पर यकीन की बात आई थी। फिर हमने बीच में याद है आपको आयत बिर पढ़ी थी, ये नेकी क्या है, उसमें भी ईमानियात की बात हमने डिटेल से पढ़ी थी। और अब सूरत ख़त्म हो रही है तो फिर ईमानियात की बात आ रही है, और उसमें सारे ईमानों के बाद अब इलैकल मसीर कह के याद करा दिया गया कि एक दिन अल्लाह के आगे खड़े होना है। अल्लाह मैं भूला नहीं हूं, मुझे पता है कि मेरे लिए भाग जाने की कोई जगह नहीं है। ला मलजा मिन कवला मावा इल्ला इलैक, अल्लाह भागने की भी कोई जगह नहीं, कोई पनाहगाह नहीं, मगर मेरी पनाह तो तू ही है। भागे तो कहां भागे, ऐन अल मफर, कहां है जाए पनाह। जब इंसान को ये यकीन होता है ना कि अल्लाह के मुकाबले में कोई कुव्वत मुझे बचा नहीं सकती, तब वो अल्लाह के आगे गिर गिर के माफियां मांगता है कि अल्लाह जाऊं कहां, गुनाह तो कर लिए, तेरी नाफरमानी कर ली है, लेकिन जाऊंगी मैं कहां, तो मुझे आना तो तेरे ही पास है। फिर देखें आगे, फिर आ जाता है ला युकल्लिफुल्लाहु नफ्सन इल्ला वुसाहा। ये वही बात जो पहले मैंने आपको बताई कि सहाबा ने जब कह दिया था समय ना वाता ना, तो उनके ऊपर बड़ा ये भारी ये चीज़ थी, दिल में उनके फिक्र रहती थी कि अब हमारे दिल के हालात को भी अल्लाह ताला अगर पकड़ने लगेगा तो फिर हमारा क्या बनेगा। तो एक साल तक तकरीबन इसी कैफियत में गुजर गया, उसके बाद फिर ये आयात उतरी थी, और ये उस वक़्त तक सहाबा की ज़ुबानों पर ये रवा हो गई थी। तो आप सल्लल्लाहु अलैहि वसल्लम ने फिर फरमा दिया था कि मेरी उम्मत की इन तमाम चीज़ों से अल्लाह ताला ने दरगुजर किया है, जो भी उनके दिलों में जो बातें पैदा होती हैं جب تک کہ وہ پھر اس پہ عمل نہ کریں یا زبان سے نہ ادا کریں. تو اللہ تعالیٰ نے فرما دیا لا یکلف اللہ نفسا الا وسعہا, جس چیز کی تم میں پاور ہی نہیں ہے, کیپیسٹی نہیں ہے, اللہ اس کے اوپر تمہیں رسپانسبل نہیں ٹھہراتا. اب وسوسے انسان کی قدرت سے باہر ہیں, تو اللہ تعالیٰ وسوسوں پہ تھوڑی پکڑ لے گا. ٹھیک ہے, دوسری کیا اس کا معنی ہے؟ دوسرا اس کا یہ بھی معنی ہے کہ اللہ تعالیٰ نے کوئی حکم ایسا نہیں دیا کہ جو انسان کی کیپیسٹی سے باہر ہو, اس کی وسعت سے باہر ہو. ٹھیک ہے, مثال کے طور پہ جس کے پاس پیسے نہیں ہیں, اس کو قیامت کے دن اللہ تعالیٰ یہ نہیں کھڑا کر کے پوچھے گا کہ تم نے حج کیوں نہیں کیا, وہ کر ہی نہیں سکتا تھا. ٹھیک ہے, جو کھڑا ہی نہیں ہو سکتا اس سے اللہ تعالیٰ یہ نہیں سوال کرے گا کہ تو نے قیام کیوں نہیں کیا نماز میں, نہیں, وہ کھڑا ہو ہی نہیں سکتا تھا, اس کے پاس نہیں تھی ٹانگیں. جس کے پاس مال ہی نہیں ہے, اللہ تعالیٰ نہیں پوچھے گا تم نے زکات کیوں نہیں دی. نہیں, اللہ تعالیٰ کسی کو اس کی وسعت سے زیادہ اس کے پر تکلیف نہیں ڈالتا. ٹھیک ہے, تو یہ اس بات سے یہ ہمیں پتہ چلتا ہے کہ جو بھی اللہ تعالیٰ نے احکامات دیے ہیں نا, وہ ہماری وسعت کے مطابق ہیں, وہ ہم کر سکتے ہیں تو اللہ نے دیے ہیں. سمجھ آ گئی اسے بات؟ کوئی یہ نہیں کہہ سکتا اچھا قرآن میں تو یہ ہے کہ اگر آپ کی وسعت کے مطابق نہیں ہے تو اللہ تعالیٰ تکلیف نہیں دیتا کسی نفس کو اس کی وسعت سے زیادہ. تو اب دیکھیں نا, میری تو وسعت کے اندر یہ ہے ہی نہیں کہ میں نماز پڑھ سکوں, مجھے تو نیند ہی اتنی آتی ہے, تو میری تو وسعت میں ہے ہی نہیں ہے, تو اس لیے میں نہیں نماز پڑھتی. ہاں, اللہ کو پتہ ہے کہ مجھے گرمی اتنی لگتی ہے, اتنی شدید گرمی لگتی ہے, میری سے گرمی نہیں تو برداشت ہوتی, تو اس لیے جب میری وسعت میں ہی نہیں ہے تو پھر میں حجاب کیوں لوں؟ اب گرمی جو اتنی ہے, اللہ تعالیٰ نے تو کہہ دیا اللہ کسی نفس کو نہیں اس کی وسعت سے زیادہ تو تکلیف دیتا ہی نہیں, تو میں کیوں لوں پھر؟ اسی طرح کوئی کہہ دے نہیں مجھے بھوک بہت لگتی ہے, میری سے بھوک برداشت نہیں ہوتی, تو میں روزہ نہیں رکھ سکتی, کیونکہ اللہ تعالیٰ تو تکلیف ہی نہیں دیتا اس کی وسعت سے زیادہ کسی کو. تو یہ اس کا مطلب نہیں ہے. ٹھیک ہے, یہ اس کو کوئی ایسے نہ سمجھے کہ یہ اس کا مطلب ہے کہ بس یہ بہانے کر کے اور نکلتے جائیں. اللہ تعالیٰ نے ہر شریعت کا حکم ہماری کیپیسٹی کے مطابق رکھا ہے. بس یہ بات ہے اس میں کہ جتنے بھی اللہ تعالیٰ نے لاز دیے ہیں, جتنے بھی احکامات ہیں, وہ تمہاری کیپیسٹی میں ہیں تبھی ہی دیے ہیں. اسی لیے تو آپ دیکھیں کہ اگر کوئی بیمار ہے بیٹھ کے نماز پڑھ لے, اس کو نہیں کہا جائے گا نہیں تم نے کھڑے ہو کے ہی پڑھنی, چاہے مر جاؤ, چاہے تم گر جاؤ یہاں پہ, اگر بیٹھ کے نہیں پڑھ سکتا لیٹ کے پڑھ لو. تو اس کی وسعت کے مطابق اس کے اوپر بوجھ ڈالا نا. ٹھیک ہے, تو اللہ تعالیٰ نے تمام اپنے احکامات اسی طرح دیے ہیں. اسی طرح ایک اور اس کا معنی, سارے آپ اس کے معنی لکھ لیں, لا یکلف اللہ نفسا الا وسعہا. یاد رکھیں, اللہ تعالیٰ کسی پر ایسا کوئی بوجھ نہیں ڈالتا جو وہ اٹھا نہیں سکتا. بعض دفعہ ہم یہی سوچتے ہیں, ہائے اللہ نے میرے اوپر یہ مصیبت ڈال دی ہے, یہ میرے اوپر مشکل آ گئی ہے, یہ میرے اوپر پریشانی آ گئی, تو جو ہے نا میری تو اتنی وسعت ہی نہیں تھی, میری کہاں اتنی طاقت ہے اس کو سہنے کی, اور اللہ نے میرے اوپر یہ ڈال دیا. نہیں, اللہ تعالیٰ نے آپ کی جو طاقت ہے اس سے بڑھ کے کبھی وہ کوئی چیز کسی پہ نہیں ڈالتا. یاد رکھیے یہ بات. حضرت بی بی ہاجرہ کو جب ابراہیم علیہ السلام وہاں پہ چھوڑ کے گئے تھے صحرا میں, اور کوئی جواب بھی نہیں دے رہے تھے, اور واپسی کے لیے پلٹ گئے تھے, تو انہوں نے کیا فرمایا تھا, ایک عورت اور ایک بچہ تنے تنہا اور صحرا ہے, دور دور تک نہ کوئی آبادی, نہ کوئی انسان, نہ کوئی چیز نہیں نظر آ رہی. اس وقت وہ کیا فرماتی ہیں, حسبی اللہ و نعم الوکیل فرمایا تھا, اور فرمایا تھا یا اللہ تو نے مجھے اس قابل سمجھا ہی ہوگا تو میرے اوپر یہ آزمائش ڈالی ہے نا. ظاہر ہے اللہ تعالیٰ کسی کی وسعت سے زیادہ نہیں ڈالتا کسی پہ, کسی کو اللہ تعالیٰ اس قابل سمجھتا ہے کہ یہ اٹھا سکتا ہے, اس کو میں نے اتنا اجر دینا ہے, تو اس کے اوپر وہ آزمائش ڈالتا ہے. کیا تو کوئی بھی یہ نہ, ہمیں تو ہمارے اندر کہاں اتنی طاقت تھی, اللہ نے یہ ڈال دیا, اللہ نے یہ وہ کر دیا. نہیں, اللہ تعالیٰ ایسے نہیں کسی کے اوپر تکلیف ڈال دیتا, اور اس کو پتہ ہے کہ یہ اٹھا سکتا ہے تو ڈالتا ہے. ایک اور معنی اس کا بھی دیکھیں, وہ معنی کیا ہے کہ دیکھیں اللہ تعالیٰ کسی کو تکلیف نہیں دیتا مگر اس کی وسعت کے مطابق. اس کا مطلب کیا ہے؟ انسانوں کو اللہ تعالیٰ ان کی وسعت کے مطابق ہی وہاں پہ حساب کتاب لے گا. جو حساب کتاب ہوگا نا وہ ایسا نہیں ہوگا کہ اندھے کی لاٹھی ہے, ایک ہی لاٹھی سے ساروں کو ہانکتے چلے جا رہے ہیں ہانکتے چلے جا رہے ہیں. نہیں, ہر ایک کا حساب انڈیویجول ہوگا, ڈفرینٹ ہوگا, الگ ہوگا. یاد رکھیں یہ بات. کیوں؟ ہر ایک کو اللہ تعالیٰ نے ڈفرینٹ وسعت دی ہے نا. وسعت سے مطلب کیا ہے پھر؟ وسعت کا کیا مطلب یہاں پہ پھر سمجھ میں آتا ہے کہ یعنی اللہ تعالیٰ نے ہر ایک کو ڈفرینٹ جو سچویشنز ہیں, ڈفرینٹ حالات ہیں. جیسے سورۃ طلاق آیت نمبر 7 میں اللہ تعالیٰ نے فرمایا لا یکلف اللہ نفسا الا بما آتاها. وہاں پہ وسعت کس چیز کو کہا گیا؟ بما آتاها, جو اس کو دی گئی ہے. یعنی آپ کو کسی ایسی چیز کا مکلف نہیں ٹھہراتا. مکلف کا مطلب کیا؟ رسپانسیبل نہیں ٹھہراتا. جو اس کی حد سے باہر ہے یا جو اس کو چیز دی نہیں گئی یا جو اس کو چیز دی گئی ہے صرف اتنا ہی مکلف کسی کو ٹھہرائے گا جو بھی اس کو ملا ہے. اب وسعت میں کیا کیا آ جاتا ہے؟ ہم سب کو یہ تو پتا ہے کہ جس کو مال بہت زیادہ ملا ہے اس کا حساب بھی بہت زیادہ ہے, یہ سب کو پتا ہے نا. لیکن یہ رول صرف مال کے لیے نہیں ہے, یاد رکھیں یہ رول ہر چیز کے لیے ہے. جس کو اللہ نے جو بھی چیز دی ہے, مثال کے طور پہ ایک بندے کو اللہ تعالیٰ نے بہت ذہین بنایا, ایک کو اللہ نے بڑی خوبصورتی دی, ایک کو اللہ نے بہت علم دیا, ایک کو اللہ نے بہت صلاحیتیں دی, اب یا ایک کو اللہ نے بڑی لمبی زندگی دی, ایک کو اللہ نے بڑی فراغت دی, تو اب اس کا حساب اس کے مطابق ہوگا. تو تمہارے پاس تو اتنا زیادہ فارغ وقت تھا, اس کا حساب اس کے ایکول نہیں ہوگا جس کے اوپر اللہ تعالیٰ نے کوئی ایسے ذمہ داریاں ڈال دی تھیں کہ وہ فراغت پا ہی نہیں سکا. جو لمبی عمر, مثال کے طور پہ جو 70 سال جیا, جو اس سے حساب ہوگا وہ اس سے نہیں ہوگا جو 20 سال کی عمر میں فوت ہو گیا. وہ 20 سال اس کو ٹائم ہی کم ملا. آپ کیا سوچتے سب کو ایک ساتھ ہی اللہ تعالیٰ ایک جیسا حساب لے لے گا؟ ایسا نہیں ہے. اسی طرح جس کو اللہ تعالیٰ نے عقل دی ہے, عقل اچھی بھلی اس کی چلتی ہے, فہم ہے اس کے اندر ہر چیز کے, اس کو اپس اینڈ ڈاؤنز, ان اینڈ آؤٹ سب چیز کا پتہ ہے. اور ایک بندہ ہے جو ذرا مطلب جس کو ہم کہتے ہیں کہ کم عقل ہے, دونوں کی کیا برابر حساب ہوگا؟ نہیں, اللہ تعالیٰ کسی کی وسعت سے زیادہ نہیں اس کے اوپر ڈالتا. یعنی وہ جو کم فہم ہے, جہالت تو جاہل تو خیر نہیں کہہ سکتے کیونکہ جاہل تو آج کل پڑھے لکھے بھی جاہل ہی ہیں, لیکن جو بیچارہ ذرا بے وقوف ہے, سیدھا ہے, اس سے اللہ وہ نہیں سوال جواب پوچھے گا جیسے اس سے جو عقل مند تھا. یہ دنیا کی تو ساری باتیں علوم جانتا تھا لیکن اللہ کی طرف نہیں آیا, اس علم کی طرف نہیں آیا. ماسٹرز کیے ہوئے تھے, پی ایچ ڈیز کیے ہوئے تھے, 10-10, 15-15 سال سکولوں کالجوں میں لگائے ہوئے تھے لیکن اللہ کی کتاب کی طرف نہیں آئے. ایک بندہ وہ ہے ہی, اس کی عقل ہی اتنی نہیں چلتی, وہ تھوڑا اس کا مینٹلی وہ ویک ہے, اس کے برابر تھوڑی حساب ہوگا. اسی طرح ایک بندہ طاقتور ہے یا جس کو کہیں گے صحت مند ہے, اس کے پاس انرجی ہے, طاقت ہے, تو آپ کیا سوچتے ہیں کہ اس کا ایکول حساب ہوگا اس کے مطابق جو بیمار ہے؟ بیمار ہی رہا وہ زندگی میں, بیماریوں نے ہی اس کو نہیں چھوڑا. نہیں, تم طاقتور تھے, اللہ نے تمہیں زیادہ دیا تھا, تمہارا حساب الگ ہے. اور وہ جو بیمار رہا اس سے اللہ تعالیٰ یہ نہیں پوچھیں گے تم نے بھاگ دوڑ کی نہیں کی, تم یہ کیوں نہیں کرتے رہے, تم وہ کیوں نہیں, اس لیے کیونکہ وہ بیمار رہا, یہ اس کی وسعت سے زیادہ تھا. تو اللہ تعالیٰ اس کی وسعت کے مطابق اس سے پوچھیں گے, جس کے پاس جو چیز تھی نا اسی کے مطابق ہوگا. اب آپ یہ سوچ لیں, ہم یہ تو بڑے خوش ہوتے رہتے ہیں میرے پاس اتنا پیسہ, اتنا گھر, اتنا یہ, آپ ذہین بھی بہت ہیں, آپ ڈگریاں بھی بہت آپ کو ملی ہوئی ہیں بڑی بڑی یونیورسٹیوں کی, وہ بھی تمغے آپ نے لگائے ہوئے ہیں, آپ کے پاس جوانی بھی ہے, آپ کے پاس طاقت بھی ہے, آپ کے پاس ہمت بھی ہے, آپ کیا سوچتے ہیں آپ کا حساب نہیں ہونا؟ آپ کا حساب اس کے مطابق نہیں ہے جو کہ ایک بیچارہ دیہات میں گاؤں کے اندر رہتا ہے, نہ اس کے پاس کوئی فیسلٹی ہے کوئی سیکھنے کی, نہ سمجھنے کی, نہ اس کے پاس اتنا علم ہے, نہ وہ کوئی پڑھا لکھا ہے, اس کے برابر ہوگا آپ کا حساب؟ نہیں. آپ اے سیوں میں بیٹھے ہوئے ہیں, آرام دہ زندگی گزار رہے ہیں, گھر میں ہر ایک آسائش ہے,
आपका क्या उसके बराबर होगा जो एक मट्टी की उसमें रहता है एक कमरे के घर के अंदर, और उसके पास ना कोई कंप्यूटर है, ना कोई उसके पास कोई बिजली है, ना उसके पास कोई पानी की फैसिलिटी है, कुछ भी नहीं है। कोई थार के डेजर्ट के अंदर रह रहा है, उसका और आपका एक बराबर होगा? उनका हिसाब आसान होगा, मेरा और आपका जो हर सलाहियत हर एक तरह की चीज के अंदर अपनी यानी कंफर्ट भी है और जहन भी अल्लाह ने दिया हुआ है, अकल भी है, समझ भी है, माल भी है, जिस्मानी भी तौर पे सही है, जहनी तौर पे भी सही है, उनका हिसाब बड़ा मुश्किल होगा। उनको उनसे उसके मुताबिक पूछा जाएगा, क्योंकि आपकी वसत उतनी ही थी ना। ये बात समझ आ रही है? देखिए उसका नरम हिसाब होगा, और जिनके पास जितनी चीजें ज्यादा होंगी ना तो उनके मुताबिक उनका हिसाब होगा। ठीक है, तो आपको ये पूछा जाएगा कि आपके पास इतनी चॉइसेस थी, इतनी अपॉर्चुनिटीज थी, इतना टाइम था, इतनी जहानत थी, इतनी एनर्जी थी, ऐसा माहौल था, ऐसी आपको ये फैक्टर्स आपके लिए मुआविन थे, यानी आपके लिए सूटेबल थे ये चीजें, फिर भी आपने नहीं किया, फिर भी आपने ये काम क्यों किया और ये काम क्यों किया और ये क्यों नहीं किया और इन चांसेस को अवेल क्यों नहीं किया? और वो जिसके पास ये सब चीजें नहीं है ना, वो माहौल है, उसके पास सामने इतने चैलेंजेस हैं, उसके और चीजें हैं जो उसको रोकने वाली, उनका उनकी वसत के मुताबिक होगा। तो समझ लें कि हर एक का उसके मुताबिक हिसाब किताब होगा। अल्लाह ताला किसी के ऊपर जुल्म नहीं करने वाला, किसी को उस चीज पे तकलीफ नहीं देता जो उसकी कैपेसिटी से ही बाहर हो। अब थर की कोई औरत हो, उसको ये पूछ दिया जाएगा तुमने कुरान लोगों को क्यों नहीं सिखाया, वो बेचारी कहां से सिखाएगी, उसके पास तो शायद कोई आज तक उसको तालीम देने नहीं गया। समझ आ रही है ना बात की क्या की जा रही है? तो इसमें हम में से कोई एक्सक्यूज नहीं ये दे सकता, क्योंकि अल्लाह ताला को पता है कि हर एक के क्या सरकमस्टेंसेस थे, किस माहौल में वो था, कैसी उसको फैसिलिटीज मिली हुई थी। तो हम ये नहीं अपने आप को उसके बराबर कह सकते, वो भी तो नहीं करते तो हम क्यों करें। तो ये हर एक का इंडिविजुअल हिसाब होगा, और हमारा बहुत सख्त है क्योंकि हमारे पास फैसिलिटीज बहुत ज्यादा है। लहा मा का सबत व अलैहा मक्ता सबत, साथ ही बता दिया क्या जिसने जो कमाई की होगी ना उसको उसी का बदला मिलेगा। अब यहाँ पे कसबत भी है और अलैहा मक्ता सबत भी है, यानी जिसने भलाई की उसको भलाई मिलेगी और जिसने बुराई की उसको बुराई मिलेगी। अब ये कैसे हो गया? कसब और कसबत में जो इकतसबत में जो फर्क है ना, कसबत में और इकतसबत में, बाज जगह तो ये आया है जैसे मैंने आपको बताया था कि ला जब शुरू में आ जाए तो उसके हक में होती है वो बात जो उसने कमाई की, यानी जो नेकी की, और अला किसी के खिलाफ कोई अमल होना, तो ये शर के लिए ज्यादा इस्तेमाल आता है इकतसबत। ठीक है, तो ये भी एक इसमें राय है। दूसरी ये भी राय है कि कसब, क्योंकि कसब का माना तो कमाई है, तो नेकी और बदी दोनों के लिए इस्तेमाल होता है। नंबर थ्री, एक बात ये भी कही जाती है कि कसब जो होता है, जिसको कसबत जिसको कहा गया, ये अपने लिए सिर्फ नहीं होता बल्कि इसमें दूसरों के लिए भी, जैसे इंसान रोजी कमाता है दूसरों के लिए भी, इंसान अपने घर वालों के लिए भी अर्न करता है और इस तरह करता है, तो वो ये सिर्फ अपने इंडिविजुअली अपने लिए नहीं होती बल्कि जितनी भी उसने कमाई की हो दूसरों के लिए। और एक तसबा में ना सिर्फ अपने लिए होता है, खालिस अपने लिए। ठीक है, तो ये भी बताया जाता है। इसी तरह ये भी कहा जाता है कसब का लफ्ज बेहतर चीज़ के लिए आता है, भलाई के लिए, खैर के लिए, और एक तसबा का जो अगेंस्ट इस चीज़ के हो, यानी इसके उलट क्या होगा, आला जो आ गया इसे उलट क्या होगा, तो वो बुराई है, शर है इस तरह। तो जो भी उसने खैर किया है तो खैर भी उसके लिए है, और अगर उसने कोई शर किया तो शर भी उसके ऊपर ही आएगा। दोनों चीजें, यानी जो जिसको हम आम जुबान में कहते हैं ना, जो बोगे वो ही काटोगे। हर एक आदमी अपने किए का खुद जिम्मेदार है। पहले बता दिया गया ना कि कोई अल्लाह ताला नहीं तकलीफ देगा किसी को उसकी वसत के से बढ़ के, जितनी किसी की कैपेसिटी होगी उतनी ही उसको तकलीफ, उसकी इतनी तकलीफ का मतलब ये उतना ही वो रिस्पॉन्सिबल ठहराया जाएगा, उतना ही उसे हिसाब किताब होगा। जो तुमने किया वही तुम्हारा मिलेगा, भलाई बोगे तो भलाई काटोगे, शर बोगे तो शर काटोगे। ऐसा नहीं हो सकता आप गंदम बोगे तो चना काटो। कभी आपने ऐसे किया है कि आपने अनार का पौधा उगाया और आम लग जाए उसके ऊपर? हाँ, ऐसा कभी नहीं होता। तो नेकियां बोगे तो नेकियां ही काटोगे वहां पे, और अगर दुनिया में गुनाह शर बोगे तो आग ही आग है फिर। इतना इंसाफ वाला रब है ना। फिर आगे वो दुआ सिखा दी गई जो बहुत खूबसूरत दुआ है, बहुत प्यारी दुआ है। और समझ लें कि एंड में इस सूरत को एंड करने के लिए एक दुआ का तोहफा अल्लाह ताला ने दे दिया कि इस तरह से मुझसे दुआ मांगो। देखें, दुआ कबूल करने वाला अगर खुद ही सिखाने लगे कि मेरे से ऐसे मांगो तो सोचिए वो दुआ कितनी कबूल होगी ना। तो अल्लाह ताला ने सूरत का इख्तिताम फरमाया इस दुआ के बुके के साथ, रब्बाना, ए हमारे रब, ये सिखा दिया कि ऐसे मांगो। ला तुआखिज़ना, अब देखें सहाबा वो जो परेशान हो रहे थे ना, उनको भी एक दुआ सिखा दी गई कि तुम इतने परेशान ना हो, तुम ये कहो रब्बाना ला तुआखिज़ना, अल्लाह हमारी पकड़ ना करना, किस पे, इन अगर, नसीना, हम भूल जाएं, ए अल्लाह अगर भूल चूक हो जाए। भूल क्या होती है? अब देखें भूल हमारे साथ ना हर वक्त लगी हुई है। नमाज पढ़ने लगते हैं तो ये तो हम सारे ही करते हैं, रखते ही भूल जाते हैं, याद ही नहीं रहता कि क्या पढ़ा, पढ़ा भी था ये या नहीं पढ़ा था। अच्छा, कोई सूरत शुरू करते हैं वो ही बीच में से भूल जाते हैं, रोजा रख लिया तो तब भूल जाते हैं, भूल के खा लेते हैं। मैंने भूल हमारे साथ इतनी लगी हुई, कभी नमाज पढ़ना भी भूल जाते हैं। उसके लिए तो फरमाया ना आप सल्लल्लाहु अलैहि वसल्लम ने कि जूं ही याद आए फिर फौरन पढ़ लो। तो अल्लाह ताला ने फरमाया तुम ये दुआ मांगो कि अल्लाह अगर हम भूल जाए ना, हमें पकड़ ना करना उस पे, भूल के ऊपर, अहु अख्ता ना, या जो हमसे खता हो जाए। खता क्या होती है? जिसको हम कहते हैं ना चूक, उर्दू में हम कहते हैं भूल चूक, माफ करना। तो चूक क्या होता है? जैसे हम उर्दू में तो इसको एक ही वर्ड समझते हैं, हालांकि एक वर्ड नहीं है, चूक ये है। जैसे हम कहते हैं उसका निशाना चूक गया, शिकारी जब निशाना लगाता है तो हम कहते हैं उसका निशाना चूक गया, यानी उस वो निशाना तो जिसके ऊपर लगा रहा था अपने शिकार पे, तो वहां पे तीर नहीं लगा, वो गलती से कहीं और ही चला गया। अब शिकारी नहीं ये चाहता था कि मेरा निशाना चूक जाए, जो कोई जानबूझ के थोड़ी करता है, लेकिन बस गलती हो गई, वो निशाना कहीं और जाके लग गया, शिकार पे लगा ही नहीं। तो ये है खता, इसको कहते हैं खता, कि इंसान जानबूझ के नहीं है कि मैं बस इस तरह से ही करूंगा, नहीं, या तकबर नहीं है उसके अंदर, या इसरार नहीं है कि मैंने बस नाफरमानी करनी, मैंने बस गुनाह करना, नहीं, बल्कि चूक जाता है वो, कोशिश के बावजूद बस तीर खता हो गया, कोशिश करता है मैं सीधा चलूं फिर गिर जाता है, कोशिश करता है मैं गुनाह से बच जाऊं। अब जैसे शिकारी है ना, अब इमेजिन करें वो शिकारी वो तीर लेके खड़ा हुआ और वो मारता है। अब वो हिरन के ऊपर उसने मारा लेकिन वो साइड पे दरख्त पे लग गया। अब शिकारी क्या चाह रहा था कि दरख्त पे लग जाए? नहीं, उसका तो दिल था कि ये पॉइंट पे लगे, लेकिन नहीं लगा। तो यही इंसान का हाल होता है ना, वो चाहता है कि वो सीधा चले, वो चाहता है कि वो स्ट्रेट रहे, वो चाहता है कि गुनाह से बच जाए, लेकिन बस खता हो गई। अब खता हो गई तो क्या करें? अल्लाह हमारी खता को माफ कर देना, उस पे हमें ना पकड़ना। देखा ना कितनी जामे दुआ है,